ना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि अरियालसँगै ओम प्रकाश पाण्डेको नमस्कार। भारसिंह एफएम 102.2 बझाङको सैपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रवा लेप्चोबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
कञ्चनपुरका आरक्षित पीडितहरूका समस्या समाधानका लागि केन्द्रसँग समन्वय गरी पहल गर्ने मुख्यमन्त्री भट्टको प्रतिबद्धता। जग्गा धनीले मुआब्जा नबुझे पनि स्थानीय प्रशासनले धनगढी विमानस्थललाई जग्गाको स्वामित्व हस्तान्तरण गर्ने।
मकै र कोदोको बोरामा लुकाएको अवस्थामा 11 किलो लागु औषध चरेसहित प्रहरीद्वारा बझाङका एकजना नियन्त्रणमा। बैतडीको मेलौली नगरपालिकाका प्रमुख विरुद्ध स्थानीयको विरोध।
प्रधानमन्त्री ओलीलाई भारतमा पिएचडीको मानार्थ उपाधि प्रदान। एमाले नेता नेपाल चीन प्रस्थान।
र महेन्द्रनगर डिपिएल क्रिकेटको प्ले अफमा अब सुन्नुहोस् पुरा समाचार। कञ्चनपुरको शुक्लफाटा वन्यजन्तु आरक्ष पीडितहरूका समस्या समाधानका लागि केन्द्रसँग समन्वय गरी पहल गर्ने प्रदेश नम्बर 7 का मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भएको छ। आज आफ्ना विभिन्न समस्याहरूसहित आएका आरक्ष पीडितहरूको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले विभिन्न कारणले समस्या लम्बिँदै आएको भए पनि अब यसको छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ। 2058 सालमा आरक्षबाट विस्थापित भएका 600 परिवार पीडितहरू अहिलेसम्म आरक्षकै जमिन कब्जा गरेर बसेका छन्। आरक्ष हाताभित्रै बसेका पीडितहरूलाई शुक्लफाटा राष्ट्रिय निकुञ्जले गाउँबाली चुट्न नदिएपछि बाली भित्राउने वातावरण सिर्जना गरिदिन र आफूहरूको दिगो व्यवस्थापनका लागि पहल गर्न माग गर्दै आरक्ष पीडितहरूले ज्ञापन पत्र बुझाएका हुन्। कञ्चनपुरको विभिन्न 14 वटा शिविरहरूमा छरिएर बस्दै आएका आरक्ष पीडितहरूलाई 2058 सालमा आरक्ष प्रशासन मार्फत नेपाल सरकारले हात्ती र बन्दुकको भरमा विभिन्न गाविसहरूबाट विस्थापित गराएको उनीहरूले आरोप लगाएका छन्। आफूहरूले बस्दै आएका शिविरमा सामान्य साग तरकारी लगाउने र शिविरभित्रकै बाँझो जमिनमा खेतीपाती गरेर गुजारा चलाउँदै आइरहेको भए पनि खेती भित्राउन नदिँदा समस्या परेको आरक्ष पीडित सङ्घर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले बताउनुभयो। आरक्ष पीडितहरूका समस्या समाधानका लागि विभिन्न 28 वटा समिति तथा आयोगहरू गठन भए पनि पीडितहरूको पक्षमा कुनै ठोस काम गर्न नसकेको पीडितहरूको भनाइरहेको छ। आरक्ष पीडित जग्गा समस्या समाधानका लागि गठित 22 आयोगले 2473 आरक्ष पीडित परिवारलाई वास्तविक आरक्ष पीडित हुन भनी प्रमाणित गरिएको भए पनि पछिल्लो पटक गठित 28 आयोगले त्यो संख्या घटाएकोमा आरक्ष पीडितहरू आक्रोशित बनेका छन्। नयाँ संविधान अनुसार नयाँ सरकार गठन भएपछि आफ्नो समस्या समाधान हुन्छ कि भनी हामी उत्साहित भएका थियौँ, तर सरकार गठन भएको 2 महिनाभन्दा बढी भइसक्दा समेत कुनै पहल नहुँदा निराश भएका छौँ, आरक्ष पीडित पार्वती भाटले बताउनुभयो।
जग्गा धनीले मुआब्जा नबुझे पनि स्थानीय प्रशासनले धनगढी विमानस्थललाई जग्गाको स्वामित्व हस्तान्तरण गर्ने भएको छ। गृह मन्त्रालयले बाटो खोलेपछि जिल्ला प्रशासनले स्वामित्व हस्तान्तरणको प्रक्रिया अगाडि बढाएको हो। विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्न थालेपछि स्थानीय बासिन्दाले विरोध गरेका थिए। उनीहरूको विरोधपछि रोकिएको विस्तार योजना पुनः सुरु हुने भएको छ। गृह मन्त्रालयले मुआब्जा निर्धारण समितिले गरेको जग्गाको मूल्य निर्धारण ठिक भएको पत्र पठाएपछि स्वामित्व हस्तान्तरणको बाटो खोलेको समितिका संयोजक एवं कैलालीका प्रमुख जिल्लाधिकारी गोविन्द प्रसाद रिजालले बताउनु भयो। विमानस्थल विस्तार गर्नका लागि अधिग्रहण गरिएको जग्गाको मूल्य कम भएको जनाउँदै दुई घर धनीले विरोध गरेका थिए। मुआब्जा निर्धारण समितिले तोकेको मूल्यमा चित्त नबुझे जग्गा धनीले गृह मन्त्रालयमा पुनर्मूल्याङ्कनका लागि निवेदन दिन सक्ने व्यवस्था छ। स्थानीय यादव प्रसाद जोशी र जयबहादुर भण्डारीले गृह मन्त्रालयमा निवेदन दिएका थिए। धनगढी विमानस्थलको स्तरोन्नति गर्न त्यस वरिपरिका 89 परिवारको 17 बिघा 4 कट्ठा 8.5 धुर जग्गा अधिग्रहण गरिएको हो। त्यसका लागि 23,11,05,000 रुपियाँ विनियोजन गरिएको छ, जसमध्ये 78 परिवारलाई 18 करोड 11,05,000 रुपियाँ मुआवजा वितरण गरिसकिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 11 परिवारको 5 करोड रुपियाँ मात्रै मुआवजा वितरण गर्न बाँकी छ। मुआवजा निर्धारण समितिले कालोपत्रे सडकले छोएको जग्गा प्रतिकट्ठा 12 लाख, ग्राइबेल सडकले छोएको प्रतिकट्ठा 5 लाख, कच्ची बाटोले छोएको जग्गा प्रतिकट्ठा 4 लाख र खेतको प्रतिकट्ठा 3 लाखका दरले मुआवजा दिने निर्णय गरेको थियो।
भैतडीको मेलौरी नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले आफ्नो घर नजिकै स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र सार्ने निर्णय गरेको भन्दै स्थानीयले नाराबाजी गर्दै नगरपालिकामा तालाबन्दी गरेर शुक्रबारदेखि आन्दोलन गरिरहेका छन्। मेलौरी नगरपालिका 7 स्थित केशरपुर प्राथमिक केन्द्रलाई आफ्नो घर नजिक वडा नम्बर 1 को बिनबट्टेमा मनपरी ढङ्गले सार्ने निर्णय गरेपछि मेलौरीका जनता आक्रोशमा आएको सङ्घर्ष समितिका उपाध्यक्ष राजबहादुर चन्दले बताउनुभयो। मेयरले हरेक काममा मनपरी निर्णय गर्दै आइरहेको स्थानीयले आरोप लगाएका छन्। प्राथमिक स्वास्थ्य केन्द्रमा 500 अस्पताल निर्माण गर्न नेपाल सरकारको स्वीकृत कार्यक्रम आएको छ। जनताले 15 रोपनी जग्गा दान गरेर प्राविधिक सर्वेक्षण समेत भएको छ, तर मेयरले स्वास्थ्य केन्द्र आफ्नो घर नजिक सार्ने निर्णय गरेका स्थानीय शिक्षक एवं बुद्धिजीवी लोकराज भट्टले बताउनुभयो। मेलौली नगरपालिकाको कार्यालय र वडा कार्यालयहरूमा स्थानीयले तालाबन्दी गरेपछि सेवाग्राही मार्कामा परेका छन्। यो विषयमा नगरपालिकाका प्रमुख नायकलाई सम्पर्क गर्दा फोन नै नउठाएको बताइएको छ।
अछाममा सडक निर्माणमा आफूले सिफारिस गरेको भन्दा बढी रकम गाउँपालिकाबाट भुक्तानी गरिएको विरोधमा बानीगढी जयगढ गाउँपालिका 3 का वडाध्यक्ष कुलबहादुर सेट्टीले आफ्नै कार्यालयमा तालाबन्दी गरेका छन्। वडाको जयगढ बेलपाटा चापाधारा सडक योजनामा आफूले 12 लाख रकम निकासाको सिफारिस गरिएकोमा गाउँपालिकाले 17 लाख भुक्तानी गरेको भन्दै कार्यालय बन्द गरेर प्राविधिक फाँटमा चापी बुझाएको वडाध्यक्ष सेट्टीले जानकारी दिनुभयो। वडा कार्यालय बन्द भएपछि वडाका सबै प्रकारका कामकाजहरू रोकिएका छन्। अध्यक्ष सेट्टीले वडा अध्यक्षको काम कर्तव्य र अधिकार क्षेत्र मिचेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत निवेदन दिएको बताउनुभयो। गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको वडा अध्यक्ष सेट्टीलाई काम भए नभएको हेर्ने भने पनि रकम नै तोकेर सिफारिस गर्ने प्रावधान नरहेको बताउनुभयो। नेपालगञ्जमा उपचाररत गाउँपालिका अध्यक्ष खड्काले असन्तुष्टिलाई प्रक्रियागत रूपमा नराखेर वडामा तालाबन्दी गरेर कर्मचारीलाई चामी बुझाउन नहुने जनाइएको छ। वडा कार्यालयमा तालाबन्दी भएपछि वडा कार्यालयबाट वडावासीहरूले पाउने सिफारिस, पञ्जीकरण लगायतका सेवा ठप्प भएका छन्। वडा परिषदले उक्त सडक निर्माणका लागि 20 लाख रुपियाँ बजेट विनियोजन गरेको थियो। वडा कार्यालयमा तालाबन्दी गरेकोमा नेकपा माओवादी केन्द्र बानीगढी जयगढ गाउँपालिका कमिटीले वडा अध्यक्षले जनमतको कदर गर्न नसकेको भन्दै गैरजिम्मेवारीपूर्ण तरिकाले आफ्नो व्यक्तिगत स्वार्थका कारण वडाको काम रोकेको आरोप लगाएको छ। गाउँबाली भित्र्याउने बेलामा मौसम परिवर्तनका कारण पानी पर्दा गाउँबालीमा पुर्याएको असरका विषयमा र यस्ता खालका असरहरूबाट बस्न सम्बन्धित निकायले किसानलाई कस्तो खालको व्यवस्था गरिदिनु पर्ला भन्ने विषयमा केन्द्रित भएर किसान बिरबहादुर राजवंशीसँग गरिएको कुराकानी अबको प्रस्तुतिमा।
प्रभाव त कृषकहरूलाई असाध्य नै परेको छ, ताकि हामीले भित्र्याइरहेको बेलामा पानी परेको छ। यो पानीले गर्दाखेरि जो पाकिएको जो राम्रोसँग बाली जो भित्र्याउने बेलामा नै यो प्रकारले पानी पर्नु भनेको कृषकहरूको लागि किसानहरूको लागि दुःखदका।
गहुँ छर्ने बेला पनि सरकारले मल खाद समयमै नदिनु अनि गहुँ छरिसकेपछि पानी समयमै नपर्नु र अहिले आएर गहुँ भित्र्याउने बेलामा पानी परेर जुन किसिमको समस्या परेको छ किसानहरूलाई, यस विषयमा सम्बन्धित निकायलाई तपाईँ के भन्न चाहनुहुन्छ?
यो सम्बन्धमा मुख्यतया के हुन्छ भने प्रधान मुलुकलाई नै आत्मनिर्भर बनाउनको लागि कृषि प्रधान मुलुकसँग सम्बन्धित कृषकहरूलाई आवश्यक पर्ने कृषि सामग्रीदेखि लिएर मल खाद बिउ बिजनदेखि लिएर हामीले समयले समयमा नै हामीले उपलब्ध गराउन सक्नुपर्छ एउटा कुरो। अर्को कुरो के हो भने योसँग भएका जुन प्रविधि या कृषि गर्ने तौर तरिकाको सवालमा आधुनिक तरिकाबाट उत्पादन गर्न सक्यो भने त्यो प्रकारले उत्पादन पनि वृद्धि हुन्छ। उत्पादन वृद्धि सँगसँगै के हुन्छ भने जो बाहिरीबाट आयात गर्नुपर्ने जो कृषि सामग्रीहरू छन्, धान गहुँदेखि लिएर चामलका कुराहरू छन्, यसलाई आत्मनिर्भर बनाउनको लागि सर्वप्रथम नेपाल सरकारले कृषकहरूलाई दिनुपर्ने सेवा सुविधाहरूको हकमा समयमा नै मल बिउ खाटहरू दिनुपर्ने अवस्था हुन्छ। त्यससँग सिँचाइसँग त्योसँग सम्बन्धित सिँचाइका कुराहरू व्यवस्थापन गर्नको लागि नेपाल सरकारले नै त्यसका समयमा नै उपयुक्त र व्यवस्थापनका लागि कृषकहरूलाई अब राहत या राहत सँगसँगै अन्य व्यवस्था पनि गर्न पाउँदा राम्रो हुन्थ्यो भन्ने मेरो बुझाइ हो।
हजुर, यो गहुँको समर्थित मूल्य पनि अहिलेसम्म तोकिएको छैन, यसले पनि त किसानहरूलाई समस्या त पर्ला नि, होइन?
हो, योसँग म सहमत। निश्चित रूपमा समयमा वस्तुको मूल्य गहुँको मूल्य निर्धारण गर्न सक्यो भने त्यो प्रत्यक्ष सरोकारवाला कृषकहरूसँग आइपुग्छ। यदि समयमा नै त्यो प्रकारले सक्न उचित मूल्य निर्धारण गर्न सकिएन भने वास्तविक किसानहरूको हातमा नगइकन बिचमा जो व्यापारीहरू जो अन्य उद्योगीहरू छन् उहाँहरूबाट उहाँहरूको मार्फतमा आइपुग्छ। तैपनि के हुन्छ भने स्वदेशी उद्योगपतिहरूको हातमा गयो भने स्वदेशी पुँजीलाई वृद्धि गर्न सक्यो भने हुन्थ्यो। तैपनि बाह्य यो के हुन्छ भने समयमा एउटा कुरो समयमा वस्तुको मूल्य निर्धारण हुँदैन एक, दोस्रो कुरो उत्पादित वस्तुलाई स्वदेशी उद्योगहरूमा त्यो प्रकारलाई समुचित ढङ्गबाट व्यवस्थापन गर्न सकिएको हुँदैन, जस कारण यो सरकारले निश्चित रूपमा नीति निर्माण गरेर कार्यक्रम समयमा त्यो प्रकारले गर्न सक्ने तौर तरिकाबाट नै अब अहिलेको मुख्यतया तिन तहको जो प्रकारले स्थानीय तहको छ त्यसपछि प्रादेशिक सरकार छ अब केन्द्रीय सरकार छ यो तिनवटा सरकारमा तिन तहमा बनेको सरकारले यथोचित तरिकाबाट समयमा नै गर्न सक्यो भने एउटा ठायत्व पनि प्रदान गरेको छ भने अर्कोतिर सम्पूर्ण ठाउँबाट हामीले उत्पादनलाई वृद्धि गर्नका लागि अब नवनिर्वाचित पदाधिकारीहरूबाट एउटा तदारुकताका साथमा नीति नियम बनाएर कार्यक्रम बनाएर मूर्त र ठोस रूपमा निर्धारण गरेर गयो भने निश्चित रूपमा एउटा प्रकारले बनाउन सकिन्छ भन्ने नै मैले आशा लिएकै छु।
हजुर हजुर, त एउटा किसान पनि हो भनेपछि यो गहुँ बाली भित्राउने बेला जुन किसिमले पानी परेर गहुँ बाली नष्ट भएको छ अर्थात् गहुँ बालीमा क्षति पुगेको छ, यो क्षतिमा पुगेका अर्थात् पीडित भएका किसानहरूलाई चाहिँ सरकारले कस्तो किसिमको क्षतिपूर्ति दिइदिए हुन्थ्यो जस्तो हजुरलाई लाग्छ त?
यो सवालमा अहिले प्रसङ्गवशहरूलाई भन्दाखेरि कृषकहरूको मनोविज्ञान कस्तो छ भने असाध्यै मात्रामा वर्ष दिनमा छ छ महिनामा जो उत्पादन मिहिनेटका बावजुदमा कृषकहरूको उत्पादन वृद्धिमा जो मिहिनेत गरिराख्नु भएको छ यो प्रकारले अब जीवनयापनकै लागि कृषकहरूमा अब एउटा कुरो के भनौँ भने राहत या बाली बिमा भइदिएको भए राम्रो हुन्थ्यो। अब क्षति समग्र जुन प्रकारले क्षति भएको छ क्षति सम्बन्धीको क्षतिपूर्तिको व्यवस्थापन गरिदिएको भए राम्रो हुन्छ एउटा कुरो, र योसँग व्यवस्थापन गरिदियो भने एउटा कुरो के भने कृषकहरूको जो इन्भल्भ छ कृषकहरू निकै लगनशीलतामा जो जोटिया मेहनतका साथमा लागेका छन् उहाँहरूको आफ्नो मेहनतप्रति कदर पनि हुन्छ, आफ्नो मेहनतप्रति कदर भइसकेपछि उत्पादनमा विकास हुन्छ, उत्पादित वस्तुहरूलाई समयमा त्यो प्रकारले अब दैविक प्रकृतिसँग जो क्षति पुग्न गएको छ त्यसमा राहतको कुराहरू छ, त्यसपछि अहिले नभए तापनि आगामी दिनमा हुनसक्ने जो बाली बिमाको छ बाली बिमाहरू गरिदियो भने त्यो प्रकारले उपयुक्त हुन्थ्यो कि भन्ने मेरो बुझाइ हो।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। गहुँबाली भित्राउने बेला परेको पानीले तपाईँको बाली नालीमा कस्तो असर पुर्यायो भनेर आज हामीले कृषकहरूको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
मानमती चन्द, गहुँबाली भित्राउने बेला परेको यो पानीले सहरस किसानहरूलाई धेरै मार्ग पारेको छ। एक त गहुँ नष्ट गहुँ त्यो पानीले गर्दा गहुँ भिजे सबै नोक्सान भयो, दोस्रो भुसा पनि नोक्सान हुन्छ गाईबस्तु पालेका मान्छेलाई, अब त्यो भुसाको पनि समस्या भयो भुसा पनि किन्नु पऱ्यो, अब गहुँ पनि अब यो उसले गर्दा यो पानीले गर्दा सबै के अरे त्यो कानो हुने हुन्छ कि पानीले यो काटेको गहुँमा पाकेको गहुँमा पानी परिदिएपछि जम्मै गहुँ त्यो किराले खाए जस्तो एकदम ऊ हुन्छ कानो भइहाल्छ त्यो भयो, अनि अर्को भयो गाईबस्तुले छाडा गाईबस्तुले झन् काटेको गहुँनेहरूलाई खान झन् सजिलो भएछ।
मेरो नाम सुरेन्द्र विष्ट। यहाँ के छ भने अहिले यो अबिरल अलिक वर्षाइ भनौँ यसले गर्दाखेरि एकदमै किसानहरूलाई त एकदमै सिद्धाइसक्यो, कसरी भने अहिलेसम्म खेतैमा छ गाउँ अनि पानी परेर हजुरको गाउँ पुरै भिजाएर अब कसरी गर्ने के गर्ने भन्ने त्यो अर्को ठाउँबाट अब राज्यहरूको यस्तै समस्या भने अब किसानहरूले के गर्ने त्यस्तै छ, त्यो भएनले अब सुकाइ पकाइ गरेर किसान चाहिँ भने परेसानमा छ, त्यही भने छाडा गाई गर्दै त्यसैमा आएर झन् सिद्धाइसकिहाल्छ अवस्था त्यो छ। अब फेला परेपछि किसानले केही न केही ल्याउला नत्र भने त्यो छाडा गाई गोरुहरू त्यसैमा सुत्या छ त्यसैमा पस्या छ त्यसैमा खाइरहेको छन् मस्त छन् भनौँ।
मेरो नाम गोपाल जोशी हो। असर त परिहाल्छ मलाई होइन, यहाँ सबै जतिले बाली नालीका कृषकहरू सबैलाई असर परेछ, अब भित्राउने बेला काटे पानी पऱ्यो सबैले गाउँ काटेको बेला सबैलाई असर नै परेको छ।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारसिङ्गा एफएम 102.2, बझाङको सैपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वाइलेप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
भारतका वाइजम्यान अक्सिजन युबीआई आइडिबीआई मुथुट फाइनान्स एक्सिस र यस ब्याङ्कबाट सजिलै नेपालमा आइएमई गर्न सकिने जानकारीका लागि 01-44-30-600-44-44-515
विश्वासका हर पाइलामा आनन्द क्षणहरूमा खुशीका पलहरूमा जोश छ जिन्दगीको हुन्छ म्याजिक पल पलमा
लेटेस्ट टेक्नोलोजीबाट उत्पादित म्याजिक फुटवेयर धेरै रेन्जहरूमा उपलब्ध आकर्षक डिजाइन भएको सबैलाई उपयुक्त म्याजिक फुटवेयर पल पलमा हुन्छ म्याजिक
हैन तिमी कुन सिम प्रयोग गर्छौ हँ जति फोन गरे पनि सम्पर्कै हुन सकेन भन्छ त
त्यही त हो नि नमस्ते रे स्काई
हैन त्यो फोनै नलाग्ने सिम कहाँबाट ल्याएको तिमीले क्लासिकल मोबाइलमा जान सकेनौ हजुर क्लासिकल मोबाइल नेपाल टेलिकमको नमस्ते सिम कार्ड तथा स्काई सिम कार्डको अधिकृत विक्रेता हो सिम कार्ड बिक्री वितरण गर्न चाहनुहुने महानुभावहरूले सब डिलर र खुद्रा बिक्री गर्नको लागि क्लासिकल मोबाइल सेन्टरलाई अवश्य सम्झनुहोला क्लासिकल मोबाइल सेन्टर पुरानो बस पार्क सम्पर्क नम्बर 0995242558
कोक स्प्राइट र फ्यान्टाको लेबलको पछाडि रहेको युनिक कोड 3722 एसएमएस गरी 40 जना नेपालीले जित्नेछन् फिफा वर्ल्ड कप हेर्न जाने मौका साथै हरेक दिन जित्नुहोस् एलइडी टिभी ब्लुटुथ स्पिकर हेडफोन पावर ब्याङ्क र पेन ड्राइभ लगायतका 200 भन्दा बढी मर्चेन्डाइज शर्तहरू लागू हुनेछन्
विश्रामपछि समाचारमा पुनः स्वागत छ अब बाँकी खबर बझाङ सदरमुकाम चैनपुरमा विद्युत 3 दिनको एक पटक मात्र बिजुली आउँदा स्थानीय समस्या परेका छन् जिल्लाकै मुख्य व्यापारी केन्द्र मान्ने चैनपुरमा 3 दिनमा 1 दिन मात्र बिजुली आउने गरेको स्थानीयवासी जोग कठायतले बताएका छन् सदरमुकाम चैनपुर र आसपासका बजारहरूमा नियमित विद्युत आपूर्ति नहुँदा उद्योगी व्यापारी र विद्यार्थी सबैभन्दा बढी मारमा परेका हुन् 2045 सालमा निर्माण गरिएको यो विद्युत आयोजना जापान सहयोग नियोगको अनुदान सहयोगमा 1 वर्ष अघि मात्र मर्मत गरिएको थियो आयोजना मर्मत गर्न 85 करोड रुपियाँ खर्च गरिएको थियो खोलाको पानीको सतह घटेकाले नियमित विद्युत आपूर्ति गर्न नसकिएको सुरमादेवी विद्युत प्रणालीले जनाएको छ 200 किलोवाट क्षमता भए पनि पानी नभएका कारण अहिले आयोजनाबाट 65 किलोवाट मात्र विद्युत उत्पादन भइरहेको जनाइएको छ त्यसै गरी मकै र कोदोको बोरामा लुकाएको अवस्थामा 11 किलो लागु औसत चरेसहित शनिबार साँझ परेरले 1 जनालाई नियन्त्रणमा लिएको छ पक्राउ पर्नेमा बजाङ मस्टा गाउँपालिका 1 का 50 वर्षीय दलबहादुर रोकाया रहेको बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी ऋषिराम काडेले जानकारी दिनुभयो शनिबार साँझ बझाङबाट धनगढीतर्फ जाँदै गरेको NA7X3127 नम्बरको बसको पछाडि रहेको डिक्कीमा मकै र कोदोको बोराभित्र राखेको अवस्थामा अस्थायी प्रहरी पोस्ट झोताले चेक जाँच गर्ने क्रममा रोकायालाई नियन्त्रणमा लिएको हो प्रहरीले थप अनुसन्धानका लागि भन्दै बस र बसका कर्मचारीलाई समेत नियन्त्रणमा लिएको बझाङ प्रहरीले जानकारी दिएको छ
निजी रेडियो सञ्चालकको छाता सङ्गठन ब्रोडकास्ट एसोसिएसन अफ नेपाल वानको अध्यक्षतामा चन्द्र नेउपाने चुनिनु भएको छ काठमाडौँमा भएको अधिवेशनले सप्तकोशी एफएम इटेरीका प्रबन्ध निर्देशक नेउपानेलाई वानको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो यस्तै उपाध्यक्षमा कुमार भट्टराई महासचिवमा दुर्गा अधिकारी उपमहासचिवमा गोविन्द रोस्यारा सचिवमा राजकुमार थापा र कोषाध्यक्षमा नवीन राई सर्वसम्मत चयन भएका छन् प्रदेश नम्बर 1 को संयोजकमा सन्देश दास श्रेष्ठ र उपसंयोजकमा गिरिराज भट्टराई प्रदेश नम्बर 2 को संयोजकमा आरसी यादव 3 को संयोजक विपिन ढुङ्गाना प्रदेश नम्बर 4 को संयोजक किरण लोहनी 5 को संयोजक माधव नेपाल सर्वसम्मत भएका छन् त्यस्तै प्रदेश 7 को संयोजकमा ज्ञानेन्द्र महतरा विजयी भएका छन् उहाँले 14 मत पाउनुभयो सबै पदमा सर्वसम्मत भए पनि प्रदेश नम्बर 7 को संयोजकका लागि भने चुनाव भएको थियो प्रदेश नम्बर 6 मा भने सदस्य रेडियो नभएकाले कमिटी चयन हुन सकेन
बाजुराको बढीमालिका नगरपालिका तीनका वडा सदस्यको रुखबाट लडेर शनिबार हिजो मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका दलित वडा सदस्य 35 वर्षीय टेकबहादुर चदरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बिहान घरबाट भैँसीलाई डाले घाँस काट्न जेब्रे भिरमा गएका बेला उनको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।
बौद्ध धर्म सम्बन्धी शिक्षालाई जोगाइराख्न र लामाहरू उत्पादन गर्नका लागि अहिंसावादी विश्वशान्ति धर्मचक्र बौद्ध गुम्बा अतरियाको आयोजनामा सञ्चालन गरिएको त्रिपिटक अध्ययन शिविर शनिबार एक कार्यक्रमका बीच समापन गरिएको छ। अहिंसावादी विश्वशान्ति धर्मचक्र बौद्ध गुम्बा अतरियाका अध्यक्ष जगवीर थापाको सभापतित्वमा सम्पन्न भएको शिविर समापन कार्यक्रममा अहिंसावादी विश्वशान्ति धर्मचक्र बौद्धका केन्द्रीय महासचिव प्रेम दोर्जे लामा प्रमुख अतिथि रहनु भएको थियो। कैलाली र कञ्चनपुरमा छरिएर रहेका बौद्ध धर्मावलम्बीका बालबालिकाहरूलाई आफ्नो धर्मका बारेमा आस्था जोगाइराख्न र उनीहरूलाई लामाहरू उत्पादन गर्न बौद्ध गुम्बा अतरियाले बौद्ध धर्मावलम्बीका बालबालिकालाई 3 महिना शिविर सञ्चालन गरेको अध्यक्ष जगवीर थापाले जानकारी दिनुभयो। शिविरमा कैलाली र कञ्चनपुरका गरेर 18 जना बालबालिकाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन अतरिया बौद्ध गुम्बाका सचिव निर्मल कुमार गुरुङले गर्नुभएको थियो।
अब राष्ट्रिय खबर। भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पिएचडीको मानार्थ उपाधि प्रदान गरिएको छ। भारतको पन्तनगरमा रहेको गोविन्द वल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले उहाँलाई विज्ञान विषयमा पिएचडीको मानार्थ उपाधि प्रदान गरेको हो। आज भएको कार्यक्रममा विश्वविद्यालयका कुलपतिले ओलीलाई डक्टर अफ साइन्सको मानार्थ उपाधि प्रदान गर्नुभएको हो। 3 दिने नेपाल भ्रमण पुरा गरी प्रधानमन्त्री ओली 3 दिने नेपाल भ्रमण पुरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै हुनुहुन्छ।
3 दिने भारत भ्रमण हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ। विगत लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका दार्चुलाको लेकम गाउँपालिका 5 मेखौलीका स्थानीयहरू यस वर्ष पनि मूलको पानी सुक्दा काकाकुल भएका छन्। मेखोलीका स्थानीयहरू घर घरमा खानेपानीको धारा नहुँदा नजिकैको नौला अर्थात् पानी ट्याङ्कीमा जम्मा भएको पानी संयुक्त रूपमा प्रयोग गर्दै आएका थिए। उक्त नौलाको पानी समेत सुकेर खडेरी परेपछि 3 घण्टाको उकाली ओह्राली गर्दै खोलाको पानी बोकेर प्रयोग गर्ने गरेको स्थानीयहरूले दुःख पोखेका छन्।
पूर्व प्रधानमन्त्री एवं एमालेका नेता माधव कुमार नेपाल आज चीन प्रस्थान गर्नुभएको छ। फर्स्ट सागाई कोअपरेसन अर्गनाइजेसन एससिओ पिपुल्स फोरमले सियानमा आयोजना गर्ने प्रोमोटिङ रिजनलसिप जोइन्टली बिल्डिङ द कम्युनिटी अफ सेयर्ड युचर फर म्यानकाइन्डमा सहभागिता जनाउन चीन प्रस्थान गर्नुभएको हो। नेपाल चीन कम्बोडिया भारत श्रीलङ्का पाकिस्तान र टर्कीका नेताहरूको कार्यक्रममा सहभागिता रहनेछ। नेपालसँगै एमाले केन्द्रीय अनुसन्धान आयोगका अध्यक्ष अमृत कुमार बोहरा र सदस्य शिव भण्डारीको पनि सहभागिता रहेको छ।
अब खेल खबर। महेन्द्रनगर युनाइटेड र सिवाइसी अतरिया धनगढी जारी डिपिएल क्रिकेटको प्लेअफमा पुग्न सफल भएका छन्। आज भएको खेलमा अतरियाले विराटनगर किङ्सलाई पराजित गर्दै प्लेअफको यात्रा तय गरेको हो। महेन्द्रनगर भने काठमाडौँ गोल्डेनसँग अङ्क बाँड्दै प्लेअफमा पुग्न सफल भएको छ। वर्षाको कारण 6 ओभरमा छोटिएको खेलमा अतरियाले विराटनगरलाई 6 विकेटले पराजित गरेको छ। सुरुमा ब्याटिङ गरेको विराटनगरले पुरा ओभर खेल्दै 3 विकेटको क्षतिमा 55 रन बनाएको थियो। 56 रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको अतरियाले 2 बल बाँकी छँदा 4 विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो। यसैबीच आज बिहानको खेल स्थगित भएपछि महेन्द्रनगर र काठमाडौँ गोल्डेन्सले अङ्क बाँडेका हुन्। यो सँगै डिपिएल क्रिकेटको प्लेअफ समीकरण पुरा भएको छ। टिम चौरा धनगढी र काठमाडौँ गोल्डेन्स प्लेअफमा पुगिसकेका छन्।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
कञ्चनपुरका आरक्षी पीडितहरूका समस्या समाधानका लागि केन्द्रसँग समन्वय गरी पहल गर्ने मुख्यमन्त्री त्रिलोचन भट्टको प्रतिबद्धता। जग्गा धनीले मुआब्जा नबुझे पनि स्थानीय प्रशासनले धनगढी विमानस्थललाई जग्गाको समेत हस्तान्तरण गरे।
मकै र कोदोको बोरामा लुकाएको अवस्थामा 11 किलो लागु औषध चरेसहित प्रहरीद्वारा बजाएका एकजना नियन्त्रणमा। बैतडीको मेलौली नगरपालिकाका प्रमुख विरुद्ध स्थानीयको विरोध।
प्रधानमन्त्री ओलीलाई भारतमा पिएचडीको मानार्थ उपाधि प्रदान। एमाले नेता नेपाल चीन प्रस्ताव
र महेन्द्रनगर डिपिएल क्रिकेटको प्लेअफमा। हस् त यसका साथै समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना वा समाचार भए 0905205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्नेछौँ। प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।